यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। मुलुकमा जारी लकडाउनलाई जेठ 20 गतेसम्म निरन्तरता दिने सरकारको निर्णय। कृषि उद्योग र विकास निर्माणका आयोजनाका कामलाई निरन्तरता दिइने सरकारका प्रवक्ताको भनाई। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू। कोरोना महामारीको संकटबाट जनताको रक्षा गर्न र संकटबाट देशलाई मुक्त गर्नेतर्फ ध्यान दिन सांसदहरूको जोड़। बाँकीमा एकजनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2 पुग्यो। संक्रमितको संख्या 295 र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 3,16,000 नाग्यो। भारतमा मे 31 सम्म लकडाउन जारी। अब समाचार विस्तारमा। सरकारले मुलुकमा जारी लकडाउनलाई यही जेठ 20 गते मध्यरातसम्म निरन्तरता दिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। नेपालमा कोविड 19 को संक्रमण फैलने जोखिम बढ़दै गएकाले नेपाल सरकारले वैशाख 24 गते जारी गरेको लकडाउन सम्बन्धी आदेशलाई यही जेठ 20 गते मंगलबार मध्यरातसम्म निरन्तरता दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवड़ाले जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर खतिवड़ाले लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजानुपर्ने बाध्यता रहेको भन्दै लकडाउनको थपिएको अवधिमा पनि कृषि उद्योग ढुवानी विकास निर्माणका ठूलादेखि साना आयोजना हरूका काम निरन्तर रहने बताउनुभयो। धेरै मान्छेहरू क्वारेन्टाइनमा रहँदा उत्पादक समय खेर जाने भएकाले क्वारेन्टाइनमै रहँदा पनि कुनै काममा जोड्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको संचार मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। सबै नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढ़ाउनका लागि जनचेतना जगाउने र त्यसका लागि औषधिजन्य जड़ीबुटीको वैज्ञानिक ढंगले उत्पादन गर्ने र उत्पादन बढ़ाउने विषयमा समेत छलफल भएको संचार मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो। कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने यकिन नभएकाले लकडाउनमा रहँदा अरू शारीरिक समस्याहरू पनि नहुन् भन्ने उद्देश्यले सरकारको नीति तथा कार्यक्रमलाई आरोग्यको कुरालाई नीति तथा कार्यक्रममा आरोग्यको कुरालाई जोड़ दिएको बताउनुभयो। संघीय संसदको दुवै सदनमा सरकारको आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथिको छलफल शुरू भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको बाटोमा लैजाने सृजनशीलता देखाउन नसकेको बताउनुभयो। सभापति देउवाले कोविड 19ले पुर्याउन सक्ने क्षतिको अनुमान नगरेको अप्ठ्यारोमा परेका जनतालाई आश्वस्त पार्ने र आशा जगाउने गरी कुनै योजना आउन नसकेको बताउनुभयो। सभापति देउवाले महामारीले निम्त्याउन सक्ने संकटबारे सरकारलाई ज्ञान नभएको र नियन्त्रणको प्रभावकारी योजना ल्याउन चुकेको समेत उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य सामग्री तत्काल व्यवस्था गर्न, परीक्षणको दायरा बढ़ाउन, संकटसँग जुझ्न राहत प्याकेज ल्याउन र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याई परीक्षण गरी घर पुर्याउन माग गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई नै पुनरावृत्ति गरेको भन्दै पुराना कार्यक्रम दोहोर्याउने र महामारीसँग जुझ्ने गरी एकै पटक बजेट आउँदा देशले धान्न नसक्नेतर्फ बेलैमा सचेत हुन आग्रह पनि गर्नुभयो। सभापति देउवाले लिम्पियाधुरा लिपुले कालापानीबारे सरकारले ल्याएको विषय महत्वपूर्ण भएको भन्नुहुँदै नेपाली भूमिमा भएको अतिक्रमणबारे चीनसँग समेत उच्च स्तरमा सकारात्मक वार्ता गर्नुपर्ने बताउनुभयो। सभापति देउवाले एमसीसी पारित गर्न सरकार उदासीन देखिएको बताउनुहुँदै यही सदनबाट एमसीसी पास गर्न समेत माग गर्नुभयो। छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले सबैले दिएको सल्लाह र सुझाव अनुसार कोरोना केन्द्रित गरेर सरकारको नीति तथा कार्यक्रम आएको बताउनुभयो। उपनेता नेमाङले नीति तथा कार्यक्रममा आगामी दिनमा कसरी अगाडि बढ़ने भन्ने योजना ल्याएको उल्लेख गर्नुभयो। छलफलमा नीति तथा कार्यक्रममाथिको संशोधनकर्ता सांसदहरूले नीति तथा कार्यक्रम कोरोनाले निम्त्याउने संकटसँग जुझ्न सक्ने गरी आउनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारको आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले कोरोना महामारीको संकटबाट जनताको रक्षा गर्ने, अर्थतन्त्रको रक्षा गर्ने र संकटबाट देशलाई मुक्त गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले नेपालको भूमि छिमेकी मुलुक भारतले बारम्बार मिच्दै आएको भन्नुहुँदै त्यसको गहन अध्ययन र छलफल गरेर दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सबै जनता नेपाली हुन् भन्ने भावनासहित सन्तुलित र न्यायोचित विकास हुनुपर्ने भन्दै पुनर्विचार गरेर नीति तथा कार्यक्रममा परिवर्तन गर्नुपर्ने बताउनुभयो। कृषि क्षेत्रमा पहिलो प्राथमिकता दिनुपर्ने भन्दै सांसदहरूले सहुलियतपूर्ण कृषि ऋण र अनुदान सहयोगमा बजेट मार्फत जोड़ दिनुपर्ने औल्याउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद नारायण काजी श्रेष्ठले राष्ट्रियता र स्वाधीनताका पक्षमा सरकारले ऐतिहासिक निर्णय गरेको बताउनुभयो। बैठकमा सांसदहरूले सरकारले कोरोना महामारीलाई विश्व संकटका रूपमा लिँदै जनताको स्वास्थ्य र देशको आर्थिक क्षेत्रलाई प्रमुखता दिएको बताउनुहुँदै सरकारको नीति तथा कार्यक्रम किसान, विपन्न वर्ग र बेरोजगार युवाको समस्या समाधानमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। हिजोको बैठकको प्रारम्भमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरू जितेन्द्र नारायण देव, प्रमिला कुमारी यादव, अनिता देवकोटा, रमेशजङ रायमाझी, प्रकाश पन्त र शेखर कुमार सिंहले साथै प्रदेशमा मेडिकल कलेजको स्थापना र सांसद विकास कोषको खारेजीको माग गर्नुहुँदै कृषकलाई उचित मात्रामा बिउ र मलखादको व्यवस्था तथा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरूका बारेमा स्पष्ट व्यवस्थाको माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। बाँकेमा हिजो थप एकजनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो पटक बाँके जिल्लाको नरैनापुरका 25 वर्षीय पुरूषको कोरोना भाइरसका कारण निधन भएपछि मृतकको संख्या 2 पुगेको जानकारी दिनुभयो। भर्खरै प्राप्त समाचार अनुसार कोरोना भाइरस पुष्टि भएकाको संख्या 304 पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या 9 पुगेको हो। जो रौतहट ईशनाथ नगरपालिका 2, 3, 6 र 9 का 21 वर्षीय दुईजना, 23 वर्षीय, 25 वर्षीय दुईजना र 29 र 30 वर्षीय पुरूषहरू र रौतहट माधव नारायण नगरपालिका 3 का 28 वर्षीय महिला रहेका छन्। त्यसै गरी बारा कलैयामाई 5 का 38 वर्षीय एकजना पुरूष रहेका छन्। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 304 पुगेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 28,163 जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको र 67,769 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। प्रदेश नम्बर 5 सरकारले तराईका जिल्लाका स्थानीय तहहरूलाई कम्तीमा 1,000 जना अट्न सक्ने क्षमताका क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रादेशिक कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले 5 नम्बर प्रदेशका तराईका जिल्लामा कोरोना भाइरस संक्रमण बढ़दै गएको सन्दर्भमा लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ। नेपाल भारत सिमानाका जोड़िएको प्रदेश नम्बर 5 को व्यापारिक केन्द्र सिमानाकामा भारतबाट नेपाली फर्कने क्रम बढ़ेपछि स्थानीय पालिकाले क्वारेन्टाइन निर्माणमा वृद्धि गरेका छन्। बाँके जिल्लामा अहिले 41 वटा क्वारेन्टाइन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। जिल्लामा हाल 1,126 जना क्वारेन्टाइनमा बसिरहेका छन्। तिनमा 1,073 पुरूष र 53 महिला रहेका छन्। नरेनापुर गाउँपालिकामा 11 वटा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ 66 जना बसिरहेका छन्। डुडुवा गाउँपालिकामा 5 क्वारेन्टाइन बनाइएको छ। त्यहाँ 168 जना बसिरहेका छन्। खजुरा र बैजनाथ गाउँपालिकामा 7-7 क्वारेन्टाइन राखिएको छ। खजुरामा 24 र बैजनाथमा 30 जना क्वारेन्टाइनमा रहेका छन्। नेपालगंज उपमहानगरपालिकाका 2 क्वारेन्टाइनमा 119, कोहलपुर नगरपालिकाका 2 क्वारेन्टाइनमा 23, जानकी गाउँपालिकाका 2 क्वारेन्टाइनमा 23 र नेपाली सेनाले बनाएको 1 क्वारेन्टाइनमा 74 जना तथा राप्ती सुनारी गाउँपालिकाका 4 क्वारेन्टाइनमा 39 जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका बझाङको थलारा गाउँपालिकाका 93 जना गाउँ पुगेका छन्। अलपत्र रहेका थलारावासीलाई उद्धार गरी लैजानुपर्ने विभिन्न निकायबाट दबाव सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकाय समन्वय गर्दै उनीहरूलाई गाउँ लगेको हो। टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोकी एक सुत्केरीको धुलीखेल अस्पतालमा मृत्यु भएपछि टोखामा 24 जनाको स्वाब संकलन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका 9 स्थित बुद्ध मार्गमा 24 जनाको स्वाब संकलन गरेको हो। सिन्धुपाल्चोक 12 विषय नगरपालिका 9 घर भई काठमाण्डुको गोंगबु स्थित बुद्ध मार्गमा बस्दै आएकी सावित्री तिमसिनाको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलीखेल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। दिवेश पोखरेल अमेरिकन आइडलको फर्स्ट रनर अफ बनेका छन्। अमेरिकाको कन्सास राज्यको बिचिटा शहरमा बस्दै आएका 22 वर्षीय पोखरेल अमेरिकन आइडलको 18 संस्करणको फर्स्ट रनर अफ बनेका हुन्। छनौट चरण हुँदै अन्तिम 20, 10, 7 र फाइनल चरणका लागि अन्तिम 5 भित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए। अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेल गत सेप्टेम्बरमा आइडलका लागि छनौट भएका थिए। काठमाण्डुमा जन्मिएका दिवेशले अमेरिका जानु अघि पनि नेपाली सांगीतिक कोसेली एल्बम ग्रहण सार्वजनिक गरेका थिए। दिवेश फर्स्ट रनर अप भएको एबीसी टेलिभिजनले सञ्चालन गरेको आइडलको उपाधि भने लाइबेरियाली मुल्की 21 वर्षीय जस सामले जितेकी छिन्। अब के अन्तर्राष्ट्रिय समाचार। भारतले देशव्यापी लकडाउन अवधि मे 31 अर्थात जेठ 18 बढ़ाएको छ। भारतमा कोरोना संक्रमितको र संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढ़ेसँगै लकडाउन अवधि बढ़ाइएको भारतको गृह मन्त्रालयले जनाएको छ। यो निर्णय अनुसार विद्यालय शपिङ मल तथा अन्य सार्वजनिक स्थानहरू मूलत बन्द रहनेछन् भने कोरोना संक्रमण कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाइनेछ। कोरोना संक्रमण नियन्त्रण गर्न मार्च 25 पहिलो पटक भारतले देशव्यापी लकडाउन लागू गरेको थियो। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या झण्डै 95,700 पुगेको छ भने संक्रमणबाट 3,025 जनाले ज्यान गुमाएका छन्। पछिल्लो समयमा मात्रै भारतमा 5,050 जना संक्रमित थपिएका छन्। वर्ल्ड मिटरका अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झण्डै 48,00,000 हाराहारी पुगेको छ भने 3,16,500 भन्दा बढ़ीले संक्रमणबाट ज्यान गुमाएका छन्। उपचारपछि निको हुनेको संख्या 18,56,000 नागेको छ। यसैबीच कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा झण्डै 91,000 मानिसले ज्यान गुमाएका छन् भने 15,27,000 भन्दा बढ़ी संक्रमित भएका छन्। उत्तरी कंगो स्थित एक गाउँमा हतियारधारी समूहले गोली चलाउँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराका अनुसार लिन्दु साम्प्रदायिक समूहले कंगोका इटुरी प्रान्तको हेमा गाउँमा आक्रमण गर्दा यो हताहती भएको हो। अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र उहाँका प्रतिस्पर्धी नेता अब्दुल्ला अब्दुल्ला बीच शक्ति बाँडफाँडका लागि सम्झौता भएको छ। सम्झौतापछि दुई नेताबीच लामो समयदेखि देखिएको तनावका कारण सृजना भएको राजनैतिक संकट अन्त्य भएको अनुमान गरिएको छ। सम्झौता अनुसार राष्ट्रपति घानीले राष्ट्रप्रमुखका रूपमा अफगानी राजनीतिको नेतृत्व गर्नुहुनेछ भने अब्दुल्लाले तालिबान समूहसँग शान्तिवार्ताको नेतृत्व गर्नुहुनेछ। सरकारमा 50% मन्त्रीसहित प्रान्तीय गवर्नर अब्दुल्लाको जिम्मेवारीमा परेको छ। दुई प्रभावशाली नेताबीचको सहमतिपछि अफगानिस्तानमा तालिबानी समूहसँग शान्तिवार्ता अघि बढ़ने र कोरोना भाइरसको संक्रमण विस्तारलाई नियन्त्रणका लागि ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही सोही भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा जारी लकडाउनलाई जेठ 20 गतेसम्म निरन्तरता दिने सरकारको निर्णय। कृषि उद्योग र विकास निर्माणका आयोजनाका कामलाई निरन्तरता दिइने सरकारका प्रवक्ताको भनाई। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू। कोरोना महामारीको संकटबाट जनताको रक्षा गर्न र देशलाई मुक्त गर्नेतर्फ ध्यान दिन सांसदहरूको जोड। बाँकेमा एकजनाको मृत्यु भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2 पुग्यो। संक्रमितको संख्या 304 पुग्यो र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 3,16,000 नाग्यो। भारतमा मे 31 लकडाउन जारी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।